नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर पनि सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी प्रधानमन्त्री केपी शर्मा ओली सरकारका 100 दिनका उपलब्धि र अबका चुनौतीका विषयमा छलफल गर्दैछौ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारले 100 दिन पूरा गरेको छ। 2/3 बहुमत पाएको ओली सरकारले आफ्ना 100 दिनमा लोड सेडिङ हटाएको, सिन्डिकेटको अन्त्य गरेको, भारतसँगको सम्बन्ध सुधार गरेको र नीति तथा कार्यक्रम मार्फत सुखी नेपाली र समृद्ध नेपालको योजना तय गर्ने लगायतका महत्वपूर्ण काम गरेको दावी गरेको छ। 100 दिनकै बीचमा सरकारले नीति तथा कार्यक्रम ल्याउन सक्नु, यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट हटाइनु सरकारका महत्वपूर्ण उपलब्धि भएका पनि राजनीतिक विश्लेषकको भनाइ छ। तर प्रमुख विपक्षी दल नेपाली कांग्रेस र मधेस केन्द्रित दलका नेताहरूले सरकारले 100 दिनमा खासै धेरै काम गर्न नसकेको आरोप लगाएका छन्। कांग्रेसले झन सरकारका 100 दिनलाई सामान्य गति, दर्जन विसंगतिको संज्ञा दिएको छ। तर यसअघि जस्तो वर्षै पिछे फेरिने सरकार भन्दा 5 वर्षको स्थायी नेतृत्व पाएको ओली सरकारले विकास र समृद्धिको आधार तय गर्न सफल देखिएको छ। यद्यपि अझै गर्न बाँकी धेरै काम भए पनि 2/3 बहुमत प्राप्त सरकारले नागरिकलाई केही रूपमा भए पनि काम गर्ने सरकारका रूपमा विश्वास दिलाएको छ। आज हामी सरकारका 100 दिनका उपलब्धि र अबका चुनौतीका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालसँग छलफल गर्दैछौ। अर्याल त्रिभुवन विश्वविद्यालयको केन्द्रीय आम संचार तथा पत्रकारिता विभागमा प्राध्यापन पनि गराउनुहुन्छ। यहाँलाई बदलिदो नेपालमा स्वागत छ।
धन्यवाद।
सरकारका 100 दिन पूरा भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीका 2/3 बहुमत प्राप्त सरकारले यो 100 दिनमा चाहिँ तपाईँ आफैलाई के गरे सरकारले जस्तो लाग्छ?
पहिलो कुरो त सामान्य प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले बारम्बार भन्दै आउनुभएको छ कि उहाँका केही सपनाहरू छन्, जनताका सपनाको उहाँले प्रतिनिधित्व गर्नुभएको छ। र त्यस दिशामा भन्दाखेरि, उहाँकै शब्दमा भन्दाखेरि, मैले मूर्छित सपनाहरू पनि जागेका छन् र मान्छेमा आत्मविश्वास बढेको छ। आम रूपमा नेपाली जनतामा आत्मविश्वास बढेको छ। 100 दिनमा सरकारले केही गरिहाल्छ अथवा 100 दिनमा कुनै काम नयाँ भइहाल्छ भनेर सोच्नु भनेको त फेरि हामीहरूले स्थिरताको सरकार किन सोचेको त? किन हामीहरूले सरकारलाई एउटा खास अवधि चाहिन्छ भनेर किन भनेको? त्यही कुराबाट खण्डित हुन्छ। त्यस कारण 100 दिनमै काम के भयो भनेर फेरिस्त मात्रै भन्ने पनि त्यति उपयुक्त नहोला। तर 100 दिनभित्र यो सरकारले केही उल्लेख्य संकेतहरू गरेको छ र केही आधारभूत कामहरू गरेको छ। सरकारले समृद्ध नेपाल, सुखी नेपाली भन्ने ध्येयलाई अगाडि बढाएको छ र त्यस दिशामा सबैभन्दा पहिले विकास र समृद्धिका लागि सुशासनको चाहिन्थ्यो, त्यसको सुरुवात गरेको छ र यो 100 दिनमा सुशासनका प्रत्यक्ष र प्रष्ट लक्षणहरू देखिएका छन्। हामीले 100 दिनमा देख्यौं जनतालाई एकदमै अप्ठ्यारो परेको, मार परेको यातायातको सिन्डिकेटको कुरो, त्यसलाई तोडेको मात्रै होइन, प्रधानमन्त्रीकै शब्दमा भन्ने हो भने उहाँले त्यसलाई कहिले पनि नदोहोरिने गरी तोडेको भन्नुभएको छ। यो एउटा उदाहरण मात्रै हो। यसरी हेर्यौं भने हामीहरूले विषयगत क्षेत्रहरूमा अपराध अनुसन्धानका क्षेत्रमा तपाईँले तस्करीसँग जोडेर हेर्नुहुन्छ, अहिले सुन तस्करीको कुरा आएको छ, त्यसको छानबिनको कुरा जसरी अगाडि बढाएको छ अनुसन्धानको, त्यसले अरू क्षेत्रमा पनि के पारेको छ भने सुशासन, भ्रष्टाचारप्रतिको असहिष्णुता, भ्रष्टाचारप्रतिको शून्य सहनशीलता यो सरकारको छ, भ्रष्टाचारलाई सहँदैन, सुशासनका कुरालाई अगाडि बढाउँछ भन्ने यस्ता केही चर्चामा आएका घटनाहरूबाट पनि हामी प्रत्यक्ष रूपमा अनुभूति गर्न सक्छौँ। विकासकै कुरामा पनि केही उल्लेखनीय भएका छन्। त्यति धेरै प्रचारमा आएको छैन तर भएका छन्। जस्तो निजगढ एयरपोर्टको कुरो, वातावरणीय यो जुन अध्ययनको कुरा थियो त्यसको रिपोर्ट चाहिँ यतिका वर्ष पछाडि, लामो समयपछि बल्ल त्यो सम्पन्न भएको छ र यही बीचमा अब निजगढको विमानस्थलको कुरा अब अगाडि बढ्नेछ, अलि द्रुत रूपमा अगाडि बढ्नेछ। मेलम्ची खानेपानीको यही बीचमा सम्पन्न भएको छ र केही यस्ता उदाहरणहरू मात्रै हुन् जुन अगाडि बढ्दै जानेछन् र सय दिनमा आम रूपमा हामी केही गर्न सक्छौं भन्ने कुरा आम मानिसमा आत्मविश्वास जागेको छ। सबैभन्दा ठूलो कुरो यो सरकारले गर्न सकेको त्यही हो, नयाँ उत्साह छाएको छ।
आशा धेरै छन्, त्यसैले अपेक्षा र आधार पनि तय हुँदै गएका छन्। अलिकति प्रसंग कोट्याउँ यो भारत भ्रमण प्रधानमन्त्री ओलीको, जुन उहाँ प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पनि नपुग्दै उहाँ भारत जानुभयो, लगतै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण पनि भयो। प्रधानमन्त्री ओलीले यो 100 दिनमा दुवै छिमेकी चीन र भारतलाई सन्तुलनमा राख्ने गरी प्रयास त थाल्नु भएको थियो भनिन्छ, उहाँको आफ्नो प्राथमिकता पनि थियो, तर भारतलाई नै बढी ल्याउने र जाने काम भयो, चीनतिर जाने काम भएन। यो किन 100 दिनमा यो गर्न सकिएन?
धेरै दिन धेरै भन्ने त कुरै आएन नि। भारतसँगको सम्बन्धमा केही समस्याहरू अघिल्ला सरकारहरूका बेलामा थिए र हामी सबैलाई थाहा छ, नेपालले भारतका तर्फबाट नाकाबन्दी जस्तो कठिन कुरा पनि बेहोर्नु परेको थियो। तर यो बीचमा प्रधानमन्त्रीज्यूको भ्रमण, कुराकानी र प्रष्ट रूपमा कुरा राख्यो। म त प्रधानमन्त्रीज्यूको भ्रमण दलमा पनि थिएँ र त्यहाँ पनि कुराहरू सुन्दाखेरि उहाँले जति मजाले राख्नुहुन्थ्यो, उहाँले दिल्लीमा भएको उहाँको नागरिक अभिनन्दनमा, दिल्लीमा नयाँ दिल्लीमा जुन नागरिक अभिनन्दन भएको थियो त्यो बेलामा पनि उहाँले भन्नुभएको थियो, म कुनै समय परराष्ट्र मन्त्री पनि थिएँ तर म त त्यो बिर्सिसकेको छु, म त्यसरी घुमाएर कूटनीतिक रूपमा कुरा गर्दिनँ, म एउटा निकटतम छिमेकीसँग निकटतम छिमेकीले जस्तो गरेर प्रष्ट रूपमा कुरा राख्छु भन्दै उहाँले कुरा राख्नुभएको थियो। र त्यो प्रष्टताले गर्दाखेरि नेपालले धेरै कुराहरू आफ्नो भन्न सक्यो र भारतीय प्रधानमन्त्री, हाम्रा प्रधानमन्त्रीका समकक्षीले पनि नेपाल भ्रमण गर्नुभयो र नेपाल र भारतको सम्बन्ध एउटा नयाँ उचाइमा पुगेको छ र अब दुई देशको छिमेकीको सम्बन्ध सुमधुर भएको छ र विकासका लागि पनि आदान प्रदानका कुराहरू भएका छन्, विकासका कुराहरू पनि अगाडि बढ्ने भएका छन्। त्योभन्दा पहिला पनि प्रधानमन्त्रीज्यूले इण्डिया जानुभन्दा अगाडि पनि भारतीय पत्र पत्रिकालाई पनि भन्नुभएको थियो, फ्रेण्डसिप 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 सबैभन्दा माथि चाहिँ मित्रता हो भन्नुभएको थियो र त्यो मित्रताको कुरा अगाडि बढेको छ र भारत नेपालको सम्बन्धमा केही सुधारहरूको त प्रष्ट लक्षण देखिएको छ। विराटनगरमा भएको फिल्ड अफिस भारतीय दूतावासको लामो समयदेखि थियो, झण्डै दशकदेखि थियो त्यहाँ, तर अहिले त्यसलाई एउटा प्रतीकका रूपमा लिइन्थ्यो, नेपाल भारत सम्बन्धमा अलिकति नमिलेको कुराको प्रतीकको रूपमा लिइन्थ्यो, त्यसलाई पनि त्यसलाई चाहिँ पनि हटाउने निर्णय भइसकेका छ। यसरी केही लक्षणहरू देखिँदैछ र चीनतर्फ पनि निकट भविष्यमै चाँडै नै प्रधानमन्त्री चीन भ्रमण गर्दै हुनुहुन्छ र त्यो चीनसँगको कुराहरूमा पनि हामीले हाम्रा प्रधानमन्त्रीले पहिलो कार्यकालमा गर्न नसकेका कुराहरू, त्यो बेला समयले नभ्याइएका कुराहरू पनि अगाडि बढ्दैछ। रेल मार्गलाई नेपालीको सपना र हाम्रा छिमेकी राष्ट्रहरूको मित्रताको सहयोगको का रूपमा अगाडि बढाउने पनि योजना अगाडि बढिसकेको छ। त्यस विषयमा पटक पटक धेरै कुराहरू आइसकेका छ। त्यस हुनाले नेपालको परराष्ट्र नीति, नेपालका दुई ठूला छिमेकी राष्ट्रहरू, उनीहरूको समृद्धि, उनीहरूको विकासलाई नेपालको विकाससँग, नेपालको स्वाभिमान, नेपालको आफ्नो राष्ट्रिय स्वाभिमान सँगसँगै उहाँहरूको उपलब्धिलाई पनि नेपालको विकाससँग जोडेर अगाडि लैजाने भन्ने कुरा पटक पटक प्रधानमन्त्रीले अभिव्यक्त गर्दै आउनुभएको छ। त्यसमा अहिले दुई देशको सम्बन्ध बढो सुमधुर, संयमित र बढो सन्तुलित रूपमा अगाडि बढ़िरहेकै छ।
तपाईँले यदि भनिरहँदा, तपाईँ आफै पनि भ्रमण दलमा हुनुहुन्थ्यो, चीनसँग जुन प्रधानमन्त्री मोदीको नेपाल भ्रमण भयो त्यति बेला बुवाओ सम्मेलन थियो चीनमा, प्रधानमन्त्री त्यहाँ जानु भएन, यसरी हेर्दाखेरि शुरूमा एकदमै भारत विरोधी र चट्टानी अडान लिएर उहाँले चुनावमा जाँदा ठूलो बहुमत पनि ल्याउनु भयो, लगतै उहाँ भारत जानुभयो, कतिपयले ओलीको राष्ट्रवाद घोप्टियो भनेर पनि भने, नाकाबन्दी शब्द उच्चारणै गर्न नहुने भनेर पनि भने, यसलाई कसरी लिन सक्छ?
मलाई त त्यस्तो लाग्दैन, किनभने हाम्रा प्रधानमन्त्रीज्यूले दिल्लीमा जसरी बोल्नुभयो, इण्डियाकै पत्रिकाहरूमा लेखिएको छ, फर द फर्स्ट टाइम एनी प्राइम मिनिस्टर रेज द इस्यू अफ ब्लकेड इन दिल्ली फर द फ्रम नेपाली साइड, नेपालको कुनै पनि नेता त्यो लेभलको नेताले गएर दिल्लीमै हामी के असल छिमेकीको बीचमा नाकाबन्दी लगाउने जस्तो सम्बन्ध हुन्छ त भनेर उहाँले सबै त्यसरी नागरिक अभिनन्दनमा कुरा उठाउनु भएको थियो। त्यसै कारणले प्रधानमन्त्रीले कुनै कुरा उच्चारण नगरेको भन्ने पनि होइन।
मोदी नेपाल आउँदा विवेकशील साझापटले नाकाबन्दी लेखिएको ब्यानरसम्म पनि प्रहरले राख्नु थिएन, यो त अलिक बढी विरोधाभास भएन र
त्यतापट्टि को कुरामा धेरै मसिनो कुराहरूमा नजाउँ, कूटनीतिमा सम्बन्ध सुधारका कुरामा हामी सबै नेपालीले हाम्रा छिमेकीहरूबाट फाइदाहरू लिनुपर्छ र कुनै पनि देशको वैदेशिक नीति भनेको आफ्नो देशको लाभको आधारमा हुनुपर्छ र आफ्नो देशको लाभ हानिको कुरा गर्दाखेरि आजको विश्वमा नेपालको परराष्ट्र नीतिमा हामी प्रश्न पनि के हुनुपर्छ भने नेपाललाई विश्वको महाशक्ति राष्ट्र हुनु छैन, नेपाललाई त अति गरिबीबाट विकासोन्मुख राष्ट्रमा उक्लिनु छ र नेपालका आफ्ना धेरै समस्याहरू छन्। त्यस हुनाले नेपालले यो अब पनि फेरि छिमेकीहरूसँगको सम्बन्धलाई कुनै पनि हिसाबले बिगार्ने अथवा चाहिँ यो साना साना कुरामा अल्झिने भन्दा पनि हामीले आफ्नो स्वाभिमानका साथ नजोगिकन आफ्नो सार्वभौमसत्ताको सम्पूर्ण सम्मान गरेर तर छिमेकी सम्पूर्ण छिमेकीहरूको हाम्रो आर्थिक विकासमा सहयोग का साथ अगाडि बढ्नुपर्छ। त्यसकारण म यो साना तिना कुराहरूमा यो टिप्पणी गर्न चाहन्न।
यो भारत भ्रमण त अब एक किसिमले सहज भयो र दुई देश बीचमा निकै सुमधुर सम्बन्ध कायम भयो, पहिला निकै तिक्ततापूर्ण अवस्था थियो। अब प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ त, लगतै हुने सम्भावना छ कि अलि?
अब यो कहिले भनेर मैले मिति तिथि अहिले नभनौं, दुई देशको बीचमा मिति तय भइसकेका छ र पत्र पत्रिकामा चर्चाहरू पनि आएका छन्। चाँडै नै प्रधानमन्त्री जाँदै हुनुहुन्छ, उहाँले पनि संसदमै पनि भन्नुभएको छ, आफ्ना सांसदहरूको भेलामा पनि भन्नुभएको छ म अब चीन जान्छु भनेर। र चीन जाने कुरामा कतिपय परराष्ट्र मन्त्री केही समय अगाडि चीन गएर आउनुभयो र उहाँले पनि त्यो बेलामा प्रशस्त कामहरू एक तर सुरुवातका कामहरू भइसकेका छन्। त्यसैले हामी के अपेक्षा गरौं भने यो अपेक्षा मात्र होइन, हामी विश्वस्त छौं कि चीन भ्रमण पनि सफल हुनेछ र नेपालको सरकारले समृद्ध नेपाल र सुखी नेपाली भन्ने जुन कुरा अगाडि बढ़ाएको छ, हामीहरू छिमेकी राष्ट्रहरू हाम्रा अभियानमा सहयोग गर्नलाई तत्पर छन्।
हामी प्रधानमन्त्री अर्थात सरकारका 100 दिने कार्यक्रमको छलफलमा छौं। यति बेला हामीसँग प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल हुनुहुन्छ। अर्यालज्यू, सरकार गठन लगत्तै प्रधानमन्त्री केपी शर्माहरूले छिमेकसँगको सम्बन्धलाई एकदमै प्राथमिकता राख्नुभयो र एक किसिमको सम्बन्ध सुधार र सन्तुलनमा ल्याउनु भयो भन्न सकिन्छ। पहिला यति सजिलै यति छोटो समयमै गर्न गाह्रो हुन्थ्यो, अब यसरी हेर्दा सरकारले छिमेकीलाई त्यति प्राथमिकता राख्दा आन्तरिक देशभित्रका समस्यालाई कतिको सहज पार्नु भएको छ? अब केही हदसम्म यो सिन्डिकेटको अन्त्य त भयो, त्यस लगायत धेरै अवस्थामा छ, शिक्षाको कुरा त्यस्तै छ, स्वास्थ्यको कुरा छ,
समस्या समस्याको पहाड़मा छ र निश्चय पनि गर्दै जानुपर्ने धेरै छ। तर यसबीच नेपाली जनताको सबैभन्दा ठूलो चाहना स्थिर सरकारको थियो, तर स्थिरता बिना विकास शुरू हुँदैन भन्ने नै सबैको हामीहरूले भनिआएका थियौं र त्यस दिशामा प्रधानमन्त्री हुँदाहुँदै सरकार चलाउनु पर्ने दायित्व सँगसँगै उहाँले जुन पहलका साथ दुईटा पार्टीहरूलाई, देशका दुईटा ठूला कम्युनिष्ट पार्टीहरूलाई एक गराएर नेकपाको स्थापना भएको छ, यो प्रत्यक्ष रूपमा सरकारको काम होइन तर यसले सरकार चलाउनलाई दूरगामी असर पार्नेछ, यसले नेपाली राजनीतिमा दूरगामी असर पार्नेछ र यो पनि यही बीचमा भएको छ, यो काम पनि यही बीचमा सम्पन्न भएको छ। निश्चय पनि मैले अघि नै भने ग्राउन्ड वर्कहरू भएका छन् यो 100 दिनको बीचमा, अब स्थिर सरकारको सुनिश्चितता भएको छ, सरकार अगाडि जानेछ र दुईटा ठूल्ठूला पार्टीहरू मिलेर बनेको सरकारले घोषणापत्रमा उठाएका कुराहरू, जुन घोषणापत्र जनताबाट अनुमोदित भइसकेका छन्, जुन घोषणापत्रलाई हेरेर बुझेर जानेर जनताले भोट दिएर यी पार्टीहरूलाई यहाँ पुर्याए र अब एउटै पार्टीको हिसाबमा रूपमा यो अझ सशक्तका साथ अगाडि बढ्नेछ र सुरुको यो वार्मिङ अप भन्छ नि, दौडिँदाखेरि पनि हामी सुरुमा अलिकति सुरुवात भइरहेको थियो, अब यो वार्मिङ अपबाट अगाडि बढ्छ किनभने यसका आधारभूत कुराहरू तयार भइसकेका छन् र सुशासन सम्बन्धी निर्देशिकाहरू छन्। सरकारले यति धेरै मितव्ययता र सुशासनका कुरामा पनि एक्जाम्पलहरू दिन सकिन्छ, जस्तो अनावश्यक रूपमा विदेश भ्रमण नगर्ने, जसले चाहिँ सुरुमा चाहिँ एक किसिमले हलिखली मचाएको थियो तर त्यसको रिजल्ट हेर्दाखेरि त राम्रै भयो। सरकारले केवल लोकप्रियताको बाटो समातेको छैन, सामान्य प्रधानमन्त्रीज्यूको एउटा चाहिँ प्रश्न के छ भने लोकप्रियता हासिल गर्नलाई मात्रै कुनै कुराहरू निर्णय गर्ने कार्यक्रम ल्याउने होइन, कामै गरेर लोकप्रियता हासिल गर्ने, कामै गरेर जनताको माया प्राप्त गर्ने। त्यसरी हेर्दाखेरि विदाको जुन कटौती भयो त्यसले हेर्नुहोस् त आज यो त एउटा संकेत पनि हो, जुन देशमा जुन देश एउटा अठोट गर्दैछ, अति कम विकसित अथवा चाहिँ अति पिछडिएको राष्ट्रबाट माथि उक्लिने संकल्प गर्दैछ, जो 5 वर्षमा चाहिँ वार्षिक जो 5 वर्षमा हाम्रा आर्थिक आयलाई चाहिँ नि दोब्बर बनाउने भनेर भन्दैछ, त्यो देशमा त झन् बढी काम गर्नुपर्छ नि। त्यसकारण विदा कम गरौं, भनेर जुन ढङ्गले सरकारले यही बीचमा निर्णय गरेको छ, त्यसो हुनाले अब यसलाई सरसर्ती हेर्दाखेरि नेपालको भू राजनीतिक अवस्था, नेपालभित्रको जनतामा एउटा निराशाको अवस्था, यो दुइटैलाई चिर्ने कुरामा सरकारले पर्याप्त ध्यान पुर्याएको छ। पहिलो कुरो, छिमेकीहरूको सम्बन्धलाई ठाउँमा ल्याएको छ, त्यो सम्बन्धले गर्दाखेरि अगाडि बढ्नलाई बाह्य रूपमा अब हामीलाई अप्ठ्यारो हुने छैन, बाह्यबाट कुनै अप्ठ्यारो सिर्जना हुने छैन। दोस्रो कुरो, जनतामा एउटा निराशा थियो, ए जुन जोगी आए पनि कानै चिरेको भन्थ्यो, तर कम्तीमा आजको मितिमा मानिसले यो सरकारलाई हेरेर जुन जोगी आए पनि कानै चिरेको भन्न छाडेका छन्। र जनताको यो जुन अवस्था छ यसलाई प्रधानमन्त्रीज्यूले पनि एकदमै गम्भीर रूपमा आत्मसात गर्नुभएको छ भन्ने कुरा उहाँको अभिव्यक्तिहरूबाट देखिन्छ। उहाँले सार्वजनिक रूपमा हुनुभएको छ, भ्रष्टाचार गर्न दिन्न, गरेको सहन्न। यो एउटा प्रधानमन्त्रीले यति प्रष्ट रूपमा भन्नु भनेको पनि सानो कुरा होइन। नेपालका केही वर्ष अगाडिको देखेका हामी इतिहासहरूलाई हेर्छौँ, यति प्रखर रूपमा जुन कुराहरू राखिरहनु भएको छ त्यसले के हामीलाई सबैलाई आशा त जगाएकै छ नि।
तर अर्यालजी, तपाईँले यदि भन्नुहुँदा भ्रष्टाचार अहिले पनि रोकिएको छैन, संगठित अपराधका काम अहिले पनि भलै एकसम्म अनुसन्धान गहिरो रूपमा भएको छ, सरकारको कमिटमेन्ट प्रतिबद्धता देखिएको छ, तर जडैबाट त्यो उखेल्न अझै समय लाग्ला, सरकारको कलम जारी छ। म अर्को प्रसंगमा आए, सिस्टमको कमी भयो भन्छन् क्या विश्लेषक र आलोचकहरू। केपी शर्मा ओली, प्रधानमन्त्री ओलीले यति भनिरहँदा काम हुन्छ, सरकारले गर्छ, मन्त्रीको सक्रियताले पनि काम भइरहेको छ, तर एउटा सिस्टमले गर्ने कामको विकास कहिले हुन्छ भने?
सिस्टम भनेको यही नै हो, मन्त्रालयहरू छन्, काम गर्ने विभिन्न तहहरू छन्, तिनीहरूलाई सिस्टम जहाँ चेन्ज गर्नुपर्छ परिवर्तन पनि गर्दै जाने, सानातिना सब सिस्टमको कुराहरूमा जहाँ आवश्यक पर्छ त्यहाँ सुधारहरू पनि गर्दै जाने। अब यदि राजनीतिक पोलिटिकल सिस्टमको कुरा गर्ने हो भने त हामी सबैले एकदम छानेर आन्दोलन गरेर ल्याएको यही गणतन्त्र छ, तीन तहमा निर्वाचन भएका छन्, संघीयता भएको लागू भएको छ र स्थानीय तहमा समेत सरकारहरू छन्। यही त हो नि सिस्टम भनेको, त सिस्टमभित्रका सब सिस्टमहरूमा फेरि कुनै समस्याहरू छन् भने सुधार हुँदै जानेछन्। सबैभन्दा मूल कुरो, सरकार कुरा सुनिरहेको पनि छ, काम गरिरहेको पनि छ। जब तपाईँ देशमा सुन्ने सरकार, सुन्न सक्ने राजनीतिक नेतृत्व पाउनुहुन्छ, जब भिजनरी नेतृत्व पाउनुहुन्छ, जब भिजनरी नेतृत्व भइसकेपछि मात्रै यो कर्मचारी तन्त्र अथवा स्थायी सरकार पनि इफिसियन्ट हुन कर लाग्छ, काम गर्न कर लाग्छ। अनि तर यो दुइटैलाई फेरि जागरूक जनताले अगाडि निरन्तर अगाडि बढाइरहन्छन्। र अहिले जनतामा पनि, अघि नै मैले भने कि जनतामा पनि यस्तै हो, केही पनि हुँदैन भन्नेबाट होइन, अब त केही हुन्छ कि, अब त केही हुन्छ कि भन्ने जुन आएको छ त्यसले अगाडि
सिन्डिकेटले संकेत देखाएको पनि छ। मैले
सबैतिर म तपाईँलाई भन्दैछु,
अब प्रत्यक्ष अनुभूत गर्ने गर्दा सिन्डिकेट नै पहिलो
होला, धेरै अनुभूत गर्ने के धेरै छन्। जनताको गुनासो थियो, नेपालका कर्मचारी, नेपालका सरकार, नेपालका मन्त्रीहरू बिना काममा पनि विदेश घुम्छन्, यसो गर्छन् भनेर सरकारले तह लगायो त अहिले।
तर पूर्ण रूपमा नियन्त्रण त भएको छैन नि, यो त स्वीकार्नुहुन्छ?
यस्तो हो, पूर्ण रूपमा नियन्त्रण, मुख्य कुरो भनेको निरन्तरता हो, मुख्य कुरो भनेको इमान्दारीता हो। पूर्ण रूपमा के कति हुन्छ भनेर तपाईँले सुन्नु भएको छैन, कतिपय देशहरूमा चाहिँ भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड दिन्छ, त्यही पनि मृत्युदण्ड फेस गर्छु पर्यो भने त समात्यो भने मृत्युदण्ड पनि फेस गर्छु भनेर पनि मान्छे आउँदो रहेछ नि त। त्यस कारण यो एक रातमा हुने कुरा होइन, एक रातमा कुनै हुने चेन्ज होइन र कुनै जादु पनि होइन। 100 दिनमा सरकारले कुनै जादु पनि गर्न सक्दैन। तर मुख्य कुरो, म तपाईँलाई एउटा उदाहरण दिन्छु, प्रधानमन्त्रीज्यू आफै मुगु गएर भर्ना अभियानमा सुरुवात गर्नुभयो र त्यसपछि मुगुपछि उहाँ सिराह जानुभयो तराईमा, र दुइटै ठाउँमा भर्ना अभियानमा आफै सहभागी हुनुभयो, केही बालबालिकाको जिम्मा लिनुभयो। अब त्यसलाई के त्यतिकै छोडिएको छ त? छैन, त्यसको निरन्तरता हेर्नुहोस्। नीति तथा कार्यक्रममा, सरकारको नीति तथा कार्यक्रममा आएको छ नि त, अनिवार्य शिक्षाको कुरा आएको छ, होइन, निशुल्क शिक्षाको कुरा आएको छ।
यसमा चाहिँ मेरो एउटा विषय सामान्य, प्रधानमन्त्री आफैले अभिभावकत्व ग्रहण गर्दा र भर्ना अभियानको आफैले सक्रियता र अनर्सिप लिँदाखेरि झण्डै 3 लाख बालबालिका विद्यालय बाहिर छन्। त्यसमध्ये पछिल्लो तथ्याङ्क शिक्षा मन्त्रालयको हेर्ने हो भने 38,000 बालबालिका मात्रै यो महिनाभित्र आए। सरकारको उद्देश्य 3 लाखलाई ल्याउने थियो, किन सकेन त्यसो भने? त्यहाँ पनि सिस्टमकै कमजोर त होला नि?
होइन, कतिपय कुराहरू जुन अगाडि भइरहेछ त्यसलाई पनि देख्ने गरौँ तुरुन्तै न। यतिका वर्षदेखिका अव्यवस्थापन, यतिका वर्षदेखिका सुशासनको अभाव, यतिका वर्षदेखिका यति अनियमितताहरूका कुरा रातारात, अघि नै फेरि म दोहोऱ्याउँछु, त्यो तिलस्मी ढंगले त परिवर्तन हुन सक्दैन। मुख्य कुरा के हो भने दिशा कतातिर छ, हावा कता बग्दैछ, हावा कता बग्दैछ, कुन दिशातर्फ हामी उन्मुख हुँदैछौँ, यसरी हेर्ने हो। यसरी हेर्दाखेरि तीन महिना देख्नुभयो, तीन महिनामा केही लक्षणहरू देख्नुभयो, आउने दिनहरू देख्नुहुनेछ।
प्रधानमन्त्री केपी शर्मा ओली र अहिलेको सरकारबाट नागरिकले अपेक्षा गरेको अर्को महत्वपूर्ण कुरा, म आफै पनि शिक्षाका विषयमा अलिकति केही चासो राख्छु, जुन अहिले निजी र सरकारी विद्यालय बीचको खाडल छ, शिक्षाको खाडल छ, यो अत्यन्तै भयानक छ। प्रधानमन्त्री ओली आफै पनि सार्वजनिक शिक्षाका बारेमा बेला बेला टिप्पणी गर्नुहुन्छ, धेरै सरकारी स्कूल मर्जर हुने अवस्था भएका छन् र निजीको ग्राफ बढेको छ, यसको अन्त्य चाहिँ कहिले हुन्छ?
मर्जर नराम्रो कुरा होइन नि, कतिपय ठाउँमा चाहिँ विद्यार्थी संख्या कम भएर पनि मर्जर भएको छ नि, त्यो त त्यो फेरि
भने निजी विद्यालय पैसा तिर सरकारले निशुल्क भन्ने, संविधानले निशुल्क भन्ने, तर सरकारले त्यो कारण गर्न सक्ने किन?
अहिले मैले यति धेरै ठ्याक्कै सेक्टोरियल कुरा नगरौँ होइन, यो 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 तर समग्रमा अगाडि आउने समस्याहरू त तपाईँले यसरी उदाहरण दिनुभयो भने धेरै उदाहरणहरू छन्। मुख्य कुरो अघि नै भन्दैछु,
उहाँको कमिटमेन्ट कहिले आउँछ? मैले अपेक्षा गरेँ किनकि उहाँबाट अपेक्षा गरेर नागरिकले मेरो भन्दा
होइन, कमिटमेन्ट एउटा एउटा सानो सानो सबै विषयमा होइन। अब कुनै पनि बालबालिका स्कूलबाट वञ्चित हुने छैन, कुनै पनि बालबालिकाले नपढ्न पर्ने स्थिति हुने छैन। उहाँ बारम्बार अझ उहाँ त पहिलेको हाम्रो सभ्यताको कुरा समेत गर्दै अब फेरि पुनर्जागरणको कुरा गरिरहनु भएको छ। हाम्रो पूर्वीय सभ्यता, हाम्रो नेपाल भनेको त पुरानो परम्परा पनि, पढ्ने लेख्ने विद्वताको परम्परा हो, त्यो हामीले छोड्यौँ बीचमा, अब चाहिँ त्यस्तो हुनुहुँदैन भनेर बारम्बार भन्नुभएको छ। त्यसैले प्रधानमन्त्रीले एउटा नीतिगत रूपमा अगाडि सार्ने हो कुरा, र त्यसपछिका कुरामा क्रमशः अहिले मैले तपाईँले भन्न थाल्नुभयो नि, सरकारी चाहिँ सामुदायिक विद्यालय कहिले स्तरमा हुन्छन्, अरू के हुन्छन्, अरू के हुन्छन् भन्न थाल्नु भने तपाईँहरू म यहाँ दुई दिन कुरा गऱ्यो भने सकिँदैन।
उहाँले निर्देशन दियो भने पनि ठूलो राहत हुन्थ्यो,
एउटा देखिन्थ्यो नि त,
प्रश्न रूपमा गएको छ त। शिक्षाको कुरामा त एकदम बालबालिकालाई पढाउने, बालबालिकाको सबैलाई स्कूलभित्र ल्याउने, र आउने वर्षहरूमा अब पाँच वर्ष मुनिका बालबालिका मात्रै विद्यालय नजाने हुन्छन्, अन्यथा सबै विद्यालय जाने हुन्छन् भनेर यति प्रश्न रूपमा उहाँले राख्ने भएको छ नि कुरा,
सपना देखाउने कुरा त छँदैछ। यो मैले भनेको सरकारी स्वामित्व जुन सरकारी विद्यालयको शिक्षा छ, यसको गुणस्तर उकास्न त सरकारी पदमा रहेका व्यक्ति र राजनीतिक दलका नेता नै सरकारी शिक्षाप्रति र विद्यालयप्रति बढी समर्पण हुनुपर्छ नि, तर उनीहरू निजी विद्यालयतर्फ बढी छन्। यो खाडल अन्त्य गर्न त उहाँको अलिक कडै खालको निर्देशन जरुरी छ भन्छन् क्या शिक्षा विश्लेषकहरू?
ठिक छ त, उनीहरू पनि अगाडि आउनु भनौन्, यो तपाईँले यसो भन्नुपर्छ भन्ने भन्दैमा अहिले तुरन्तै भन्ने कुरा पनि त होइन नि। तर के भने मैले अघि भन्दैछु, शिक्षाको क्षेत्रमा आमूल परिवर्तन हुँदैछ, अगाडि बढ्दैछ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी प्रधानमन्त्री केपी शर्मा ओली सरकारका 100 दिनका उपलब्धि र अबका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। छलफलमा हुनुहुन्छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। कार्यक्रममा आज हामी प्रधानमन्त्री केपी शर्मा ओली सरकारका 100 दिनका उपलब्धि र अबका चुनौतीका विषयमा छलफल गरिरहेका छौं। विश्राम अघिको कुराकानीमा हामीले प्रधानमन्त्री ओली सरकारका 100 दिने उपलब्धि र नागरिकका समस्याका विषयमा छलफल गर्यौं। अब हामी ओली सरकारका आगामी चुनौतीका विषयमा छलफल गर्दैछौ। छलफलमा हुनुहुन्छ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल।
त्यसो भने यो रेलको सपना पानी जसको सपना पनि छ, कतिपयले नागरिक स्तरबाट सपना चाहिँ ठूला भए तर नागरिकका दिनानुदिन समस्यालाई अलिकति जटिल ढंगले भन्दा पनि सहज ढंगले हल गर्ने कुरामा सरकारले ध्यान दिएको भए हुन्थ्यो भन्छन्।
नागरिकको समस्या कसरी हल हुन्छ? नागरिकको आफ्नो दायित्व हुँदैन? नागरिकको समस्या कसरी हल हुन्छ? खेती नगरिकन खेती लाग्छ? नागरिकको समस्या कसरी हल हुन्छ? केही इफोर्ट नगरिकन डेभलपमेन्ट हुन्छ? मुख्य कुरो भनेको त जागरूकता हो। जनतामा जब यसरी पनि बाँचेर हुन्छ, अब त हामी परिवर्तित हुनुपर्छ भन्छ नि, सबैभन्दा ठूलो त्यो आत्मविश्वास जगाउनु हो। र त्यो तर जनताको आत्मविश्वासले मात्रै हुँदैन, जनताको आत्मविश्वास छ, सरकार चाहिँ असहयोगी छ, नेतृत्व चाहिँ नि कुनै पनि सपना चाहिँ नि देख्दैन, नेतृत्व चाहिँ नि भिजन लेस छ र ब्युरोक्रेसी भ्रष्टाचारी मात्रै छ र जनता चाहिँ केही पनि चाहँदैन, ऊ करोडमा भयो भने आउँछ भन्छ, त्यसरी त हुँदैन विकास। विकासका कुरा गर्दाखेरि त सपना कुनै नराम्रो कुरा हुँदै होइन, सपना नै चाहिन्छ र लिडरसिपको क्वालिटी भनेकै भिजन हो। भिजन भएको लिडरसिप त्यो भिजनलाई कार्यरूपमा लाने, काम गर्न सक्ने, कार्यान्वयन गराउन सक्ने इफिसियन्ट ब्युरोक्रेसी र जागरूक जनता, जो जनता विकासका प्रयासहरूमा निष्प्रिय छैन, होइन इन्डिफरेन्स छैन, बरु भन्छ यसो गर उसो नगर भन्छ, अझ माग गर्छ, डिमान्डिङ, र त्यो दिशातिर देश गएको छ कि छैन मुख्य हेर्ने कुरा त्यो हो।
मैले यति भनेर त तपाईँले प्रधानमन्त्री ओलीको भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको भ्रमण दुवै देशमा भयो, तर सीमा नाकामा नेपाल लुट्ने क्रम रोकिएन क्या? यो समस्या हो कि होइन? नागरिकले चाहेको त हामीले श्रम गरेर आउँदा पनि हाम्रो पैसा लुटिनु भएन भन्ने अपेक्षा त हो नि।
हामी मुख्य दिशा हेर्नुहोस् कतातिर देश अगाडि सरकार अगाडि बढिरहेछ, सरकारले त भनिरहेछ त पहिलोचोटि यो यति प्रष्ट रूपमा चाहिँ इन्डियासँगको समस्याहरू कसले राखेको छ? डुबान गर्ने पनि छिमेकी हुन्छ, डुबान भयो हाम्रो तपाईँहरूले बाँध बाँध दिनुभयो बाटोको छेउमा, नेपाली किसानहरू दुःखमा परेदेखि लिएर सीमादेखि लिएर सबै कुराहरू उठिरहेछ। सीमा क्षेत्रको बारेमा त हाम्रो प्रबुद्ध समूहहरू दुई देशका कुरा गरिरहेछन्, त्यसको प्रतिवेदन आउँदैछ, त्यसैले समस्याहरू समाधानका दिशातर्फ उन्मुख भएका छन्, प्रयास हेर्ने हो सबभन्दा। तर तपाईँ एकैचोटि कहाँबाट कहाँ जम्प गर्यो भने त यसको उत्तर त हुँदैन अहिले।
त्यसो भने अब जुन सपनाका कुराहरू छन् एउटा आधार तय भएको छ अहिले, र अर्को महत्वपूर्ण कुरा सरकारले जुन नीति तथा कार्यक्रममा समेटेको छ, पाँच वर्षपछि अब कुनै पनि नागरिकले श्रम गर्न विदेश आउनुपर्ने अवस्था हुने छैन, त्यो कार्यान्वयन गर्न कतिको चुनौती छ? किनकि यो लोकप्रिय नारा पनि हो र अहिलेको आवश्यकता पनि हो।
होइन लोकप्रिय के गर्ने त त्यसो भए? केही पनि नहुने, यसै गरी बस्ने, रेमिटेन्स नैबाट धान्ने, विदेशै जाने, रेल पनि नबनाउने, केही पनि नबनाउने भनेर बस्ने हो भने त फेरि त्यो पनि त चाहेको होइन, त्यो निराशाको खाडलबाट मानिसलाई बाहिर ल्याउन खोजेको हो नि त सरकारले, होइन? र रेलका विषयमा पनि भारतीय प्रधानमन्त्रीले काठमाडौँ आएर भनिसक्नुभयो नि भारतले सर्वे गर्छ, भारतले ल्याउँछ रेल यतापट्टिबाट, त्यसपछि हामी चीनसँगको सहयोगको कुरा गर्दैछौँ, त्यसपछि हामी आफ्नै स्रोतको परिचालनको कुरा गर्दैछौँ, होइन? सरकारले आफैले पनि ल यो अर्को एउटा पहाड यो पूर्व पश्चिम राजमार्गको समानान्तरमा मदन भण्डारी राजमार्ग भनेर अगाडि बढाउने भनेर ल्याएको छ, पुष्पलाल लोकमार्ग पनि धेरै ठाउँमा करिब करिब अब समापन सम्पन्न हुने क्रममा अझ त्यसलाई अगाडि बढाउने भनेको छ। सरकारले भर्खरै वर्षौंदेखि बन्द भएका एयरपोर्टहरू सञ्चालन गरेको छ, गर्ने कुराहरू यही नै होइनन् र त्यसपछि त एकपछिका अर्का समस्याबाट त कहिले पनि मुक्त हुँदैनौ। तर के भने मुख्य कुरो केही न केही भइरहेछ र नेपालमा पहिलोचोटि हामी अलिकति बुझ्ने बेला भएदेखि अहिलेसम्म पहिलोचोटि विकास र समृद्धि एउटा डिस्कोर्स भएको छ, नेसनल डिस्कोर्स भएको छ, अब यसबाट भागेर कसैले भाग्न सक्दैन। अब अरू अरू कुरा गरेर मान्छेले सुन्नेवाला पनि छैन, त्यो कुरा बिक्री हुनेवाला पनि छैन। अब समृद्धि र विकासको जुन समृद्धि र विकासकै ध्येयमा सबैलाई विपक्षी प्रतिपक्षी सबैलाई डोर्याउन यो सरकार सफल भएको छ, सबैभन्दा ठूलो कुरा हो नेपालको लागि। योभन्दा अगाडि त यही यस्तै कुरा विकासको कुरा गर्ने नेपाली पनि सक्छ र त्यो त हेर्न त हामी जानुपर्छ विदेश, हामी पहिला टाढा जानु पर्थ्यो, अब हाम्रो भारतमा भिसा पासपोर्ट नलाग्ने ठाउँमा पनि हेर्न ठुला सहर हेर्न पऱ्यो भने त इन्डिया जानुपर्छ भन्ने दिन आइसक्यो, तर भइसक्यो, तर हामी कहाँ केही पनि नहुने, तर त्यहाँबाट होइन हामी नै सक्छौँ, हाम्रोमा हुन्छ भन्ने जुन कुरा आएको छ यो नै सबभन्दा ठूलो कुरा।
तर सपना देखाउने कुरामा त यसअघि एउटा सशस्त्र युद्ध लडेपछि माओवादी तत्कालीन माओवादी अध्यक्ष र नेता बाबुराम भट्टराई र प्रचण्डले पनि देखाएका थिए नेपाललाई दस वर्षमा सिङ्गल म्यान्सिनेटर, अहिले अहिले चाहिँ यो समृद्धिको सपना पाँच वर्षमै पूरा हुन्छ भन्ने आधारहरू कतिको
मलाई थाहा छैन, पुराना कुराहरू मलाई थाहा छैन, होइन? मैले यहाँ बस्दाखेरि म के भन्दैछु भने सपना मात्रै, पहिलो कुरो सपना भनेर जुन नेगेटिभ कनोटेसन बनाइरहेको छ नि यो नै गलत कुरा हो। जब सपना भनेको यहाँनिर भन्न खोजेको नि इनभिजन गर्ने कुरा, कुनै कुरा सोच्ने कुरा हो यस्तो बनाउँछु भनेर, र त्यो सोच्ने कुराको अघिदेखि म बारम्बार भन्दैछु डाइरेक्सन के छ त्यो हेर्छौँ हामी। हामी कसैले भन्दैछ कि म सगरमाथा चढ्छु भनेर दक्षिणतिर जाँदैछ भने त्यो चाहिँ गलत कुरा हो। सगरमाथा चढ्छु भन्छ दक्षिणतिर लाग्छ, सगरमाथा चढ्ने उसको ध्येयलाई एक तहसम्म त विश्वास गर्नुपर्छ नि, र विश्वासको पहिलो आधार के हो भने सगरमाथा चढ्ने मान्छे दक्षिणतिर लाग्छ भने विश्वास सुरुमै टुट्छ, तर सगरमाथा जान्छु भनेर उतरतिरै लाग्दैछ भने त समयले त फर्किनु पर्यो नि।
त्यसो भने अहिलेको जुन समृद्धिको आधार तय भएको छ, यो दुई ठुला छिमेकी छन्, सम्बन्ध सुधार गरेर उनीहरूबाट बढीभन्दा बढी फाइदा लिएर यो सम्पन्न हुन्छ सकिन्छ।
हुन्छ, नेपाली जनताको जागरूकता बढ्छ, नेपाली जनताको सम्पूर्ण क्षमता सिपको सदुपयोग हुन्छ। कहिलेकाहीँ के हुन्छ भने देशमा अक्कल झुक्कल आउँछ, कहिलेकाहीँ देशको इतिहासहरूमा पनि अक्कल झुक्कल के आउँछ भन्दाखेरि मान्छेलाई एउटा उत्साहको समय आउँछ, अब हामीले नै गर्ने हो, आफ्नो देश आफै बनाउने हो भन्ने खालको, त्यो उत्साहको वातावरण चाहिँ अहिलेको नेपालमा भएको अनुभव सबैले गरेका छन्। मानिसहरू विदेशबाट भन्दैछन् अब हामी पनि के गर्नुपर्छ, सहयोग गर्छौँ। समयको सदुपयोग बारम्बार प्रधानमन्त्रीज्यूले भनिरहनु भएको छ, संसारमा सबैका लिमिटेड समय हुन्छन्, सबै हरेक व्यक्ति र समयलाई सदुपयोग गर्न, समयले त कसैलाई पर्खिँदैन, समयको सदुपयोग, क्षमता योग्यताको सदुपयोग, तपाईँको भूगोल प्राप्त चाहिँ सबै कुराहरू जुन फलफुलदेखि लिएर बाली नाली सबै कुन ठाउँमा के हुन्छ भने त्यही भएर त हो नि। यदि सरकारको त्यो दृष्टिकोण प्रष्ट हुँदैन थियो भने किन ल्याउँथ्यो माटोको परीक्षण गर्ने नीतिका कार्यक्रममा आएको छ त, माटोको परीक्षण। आज कति कृषकहरू रोइरहेका छन् सुनेको भरमा, नकल गरेको भरमा, कसैले लगाए एलोभेरा लगाए घिउकुमारी राम्रो भएन, कसैले के लगाए राम्रो भएन, अब त हरेक ठाउँको माटोको परीक्षण गरेर, माटोमा नहुने कुरा त हुँदैन, कहीँ न कहीँ केही न केही हुन्छ, कतै केही हुन्छ कतै केही हुन्छ, तर जहाँ जे हुन्छ त्यहाँ लगाउने उत्पादन गर्ने कुरामा सरकारले फेसिलिटेट गर्छ भन्दाखेरि यो के सही दिशा होइन? सरकारले नेपालको कृषिमा जनसङ्ख्याको जनसङ्ख्या बढी चाहिँ इन्भल्भ भयो, जनसङ्ख्या बढी त्यहाँ सहभागी छ तर उत्पादकता कम छ, त्यसलाई चाहिँ सहभागिता कम गराउने उत्पादकता बढाउने भनेको कुरा के सही दिशातिर गएको बाटो होइन त? त्यसैले मुख्य कुरा अहिले यतिखेर भन्नेको प्रधानमन्त्रीज्यूले जे कुराहरू अगाडि बढाइरहनु भएको छ त्यो अनुसार त्यसलाई अगाडि बढाउने खालका गतिविधि भइरहेछ कि छैन त्यो हेर्ने हो। र त्यसरी भन्दाखेरि त म यहाँ भएर भनेको होइन, जहाँ भएर भन्दाखेरि पनि हामी सकारात्मक दिशातर्फ गइरहेको छौँ।
अन्तिममा तपाईँ आफै पनि गाउँठाउँ सबै घुम्नु भएको छ, देशका हरेक ठाउँको भूगोल अध्ययन अवस्थाका बारे तपाईँ एकदमै यसमा अवगत हुनुहुन्छ। एउटा गाउँको नागरिकले मेरो देशमा सरकार छ भन्ने कुराको अनुभूति गर्न सक्ने अवस्था अबको पाँच वर्षभित्र रहन्छ, किनकि घाँसबास खान कि भारत जानुपर्छ कि विदेश जानुपर्छ। अहिले त्यो युवाले मेरो देशमा सरकार छ म यही देशमा गर्न सक्छु भन्ने आधार पाँच वर्षमा यो भित्र तत्काल 100 दिनमा त गाह्रो होला, तयार हुन्छ त यो आधार?
अब हुँदैन भनेर चाहिँ कसरी भन्ने त, लाइक्सीलाई तपाईँलाई सोधेँ मैले, हुँदैन भन्ने नि
मैले आधारको कुरा
हो। अब हुन्छ कसरी भनेर भन्नुभयो भने कसरी हुन्छ भने हाम्रो प्रधानमन्त्री हिमाली क्षेत्रको उच्च पहाड़ी क्षेत्रको ठाउँहरूमा यो जसरी छरिएको बस्तीहरू छ, एउटा उदाहरण मात्रै भन्दैछु म, छरिएको बस्ती छ त्यसले त्यो विकासको बाधक भयो। यसरी एउटा डाँडामा एउटा मान्छे बसेर न त्यहाँ पानी पुग्छ, न बिजुली पुग्छ, न टेलिफोन पुग्छ, त त्यो ठाउँको बच्चाले स्कूल जान पनि गाह्रो हुन्छ। त्यसकारण व्यवस्थित बसोबास गर्नुपर्छ, बसोबासको रिलोकेट गर्नुपर्छ र त्यहाँ जहाँ मान्छे बस्छन् त्यहाँ आधारभूत आवश्यकताहरू पुर्याउनुपर्छ। यसरी उहाँ पटक पटक भनिरहनु भएको छ, नीति कार्यक्रममा त्यही कुरो प्रतिनिधित्व भएर आएको छ भने के अब हामी विश्वास गर्ने आधार छैन? यो त एउटा मात्रै उदाहरण हो, म तपाईँलाई अहिले भन्दै गयो भने तपाईँको रेडियो कार्यक्रमको टाइमै सकिन्छ।
आशा गरौँ तपाईँले यदि भनिरहँदा अब पाँच वर्षपछि फेरि तपाईँसँग यसरी अन्तर्वार्ता गर्ने मौका जुर्यो भने फेरि गरिन्छ पके पनि त्यति बेला सरकारले भन्न त भन्दा तर काम गरेन छ भन्ने अवस्था चाहिँ नहोस् हाम्रो कामना।
निरन्तर जागरूक र अनुगमन चाहिँ स्वतन्त्र प्रेसबाट हुनुपर्छ। अहिलेको सरकार स्वतन्त्र प्रेस, स्वतन्त्र विचारको एकदमै सम्मान गर्छ र त्यो स्वतन्त्र विचार, स्वतन्त्र पर्यवेक्षण, स्वतन्त्र रिपोर्टिङले नै सरकारलाई मार्गदर्शन नै गर्छ भन्ने हाम्रो प्रधानमन्त्रीज्यूको पनि त्यही नै विचार धारणा छ।
उहाँ हुनुहुन्थ्यो प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल, सरकारका 100 दिनका उपलब्धि र अबका चुनौतीका विषयमा छलफल गर्दै। उहाँसँगको यो कुराकानी सँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिने लागेको छ। भोलि बिहान 8:30 बजे फरक विषयका साथ फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट भने प्राविधिक साथी सुरेश महर्जनसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।